यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। नेकपा स्थायी कमिटि बैठक पुनः बुधबारसम्म स्थगित, विवाद मिलाउन अध्यक्षद्वय बीच छलफल जारी। घर बाहिर निस्किँदा अनिवार्य रूपमा मास्क लगाउन सर्वसाधारणमा गृह मन्त्रालयको आग्रह, मास्क नलगाई बाहिर निस्किनेलाई प्रहरीले पक्राउ गर्न सक्ने। आज थप 264 जना कोरोना भाइरस संक्रमण मुक्त, निको भई घर फर्किनेको संख्या 6,811। देशभरका 6 महिनादेखि 5 वर्ष मुनिका बाल बालिकालाई भिटामिन ए खुवाउन शुरू, र भारतमा कोरोना भाइरस संक्रमितको संख्या 7 लाख नाग्यो, भारत सबैभन्दा बढ़ी कोरोना संक्रमित मुलुक मध्ये तेस्रो स्थानमा। नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटि बैठक पुनः स्थगित भएको छ। आज 11 बजे बस्ने गरी तय भएको बैठक यही असार 24 गते बुधबारसम्मका लागि स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीमा देखिएको समस्या समाधानका लागि थप छलफल आवश्यक भएकाले बैठक स्थगित गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताउनुभयो। यसैबीच आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहमतिको प्रयास भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न बैठकले आगामी 14 महाधिवेशनको नयाँ कार्यतालिका अनुमोदन लगायतका निर्णय गरेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो। गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर ननिस्किन सर्वसाधारणहरूमा आग्रह गरेको छ। कोरोना भाइरसको संक्रमण बढ़दै गएको भन्दै सतर्कताका लागि जरूरी काम बाहेक घर बाहिर ननिस्किने, निस्किँदा अनिवार्य मास्क लगाउने, एक अर्काबीच कम्तीमा 2 मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने गरी देशका 77 जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिसकिएको गृह मन्त्रालयले जनाएको छ। घर बाहिर निस्किँदा मास्क नलगाएमा प्रहरीले पक्राउ समेत गर्न सक्ने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो।
जेठ 28 गतेको निर्णयले असार 1 गतेदेखि केही कार्यहरू पनि खुले, केही उद्योग व्यवसायहरू पनि खुले, आवागमन खुल्यो, जोर बजोर पनि खुल्यो। 2 मिटर दूरीमा बस्नुपर्ने, मास्क लगाउनुपर्ने, समय समयमा साबुन पानी हात धुनुपर्ने र सेनिटाइजर लगायतका जनस्वास्थ्य सम्बन्धी मापदण्डहरू अनिवार्य रूपमा पालना गर्ने गरी सभा सञ्चालन गर्ने भनियो। शुरूका दिनहरूमा पालना भएको देखिएको थियो, पछिल्ला दिनहरूमा पालना भएको नदेखिएको कारणले गर्दाखेरि संक्रामक रोग ऐन 2020 दिएको अधिकार प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीहरूलाई कार्यवाही कडाईका साथ गर्नु भनेर सबै प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखहरूलाई परिपत्र गरेका छौँ।
यो देशैभरिका लागि होइन, यो सूचना
सबैभरिको छ। जहाँ बढेको छ, नबढेको ठाउँमा त केही भएन। जहाँ बाहिर निस्कने हो भने मास्क, सेनिटाइजर लगायतका अरू स्वास्थ्य सम्बन्धी मापदण्ड गर्नको लागि देशभरिकै प्रमुख जिल्ला अधिकारीले परिवर्तन गरेको।
यसमा जरिमानाको कुरा पनि आएको छ,
संक्रामक रोग ऐनले जरिमाना पनि भन्छ, थुन्न सक्ने अधिकार पनि दिएको छ। अब त्यो चाहिँ प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रयोग गर्ने भएनले त्यसमा हामीले केही भनेका छैन। संक्रामक रोग ऐन अनुसार चाहिँ कारवाही गर्नु भनेर हामीले प्रमुख जिल्ला अधिकारीले कानूनले दिएको अधिकार प्रयोग गरेर जरिमाना गरेर छोड्न पनि सक्नुहुन्छ। अब त्यस्तै अटेर गरेको अवस्थामा थुन्न सक्ने अधिकार पनि दिएको छ।
काठमाडौँमा चाहिँ संक्रमितहरूको संख्या बढ्दै गएको र त्यसमा त्रास पनि बढेको भन्ने छ, त्यसमा थप केही रणनीतिको तयारी पनि हुँदैछ?
थप रणनीति जोखाइमा बढ्ने कुरो त जिल्ला स्तरीय कोविड क्राइसिस म्यानेजमेन्ट सेन्टरले गर्दा हामीले यसो गर्ने कुरो होइन। खालि नेपाल सरकारले गरेको निर्णयमा कार्यान्वयनमा अलिकति शिथिलता आएको कारणले गर्दाखेरि र संख्या बढ्दै गएको कारणले गर्दा तपाईँले सड़कमा देख्नुभयो भने असार 1-2 गतेको अवस्था र अहिले असारको 22-23 गतेको अवस्था हेर्दाखेरि के हो भने केही संख्या अलिकति मास्क नलागिन अलिकति बढी गुल्मिन भएको देखेको कारणले हो। यो बढी मोबिलिटी बढेको कारण र अर्कोतर्फ चाहिँ स्वास्थ्यका न्यूनतम मापदण्ड पनि पालना गर्नु भएन नागरिकहरूले र सरकारको निर्णय कारण गर्ने कुरामा संक्रामक रोग ऐन अनुसारले चाहिँ अवहेलना गरेमा काममा बाधा बारेमा कारवाही गर्न पनि सक्ने अधिकार दिएको कारणले गर्दा त्यो गरेको निर्णयलाई कार्यान्वयन पक्ष अलिक कमजोर भएको कारणले गर्दा अलिक कडाका साथ गर्नुहोस् भनेर गरेका हुन्।
उहाँ हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा, सहकर्मी नवराज लम्सालसँग कुरा गर्नुहुँदै। आज थप 264 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट 264 जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त भई घर फर्किनेको संख्या 6,811 पुगेको जानकारी दिनुभयो। नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण मुक्त भई स्वास्थ्य लाभ गर्नेको दर 42.76% रहेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। यसै गरी आज देशका विभिन्न स्थानमा रहेका 25 प्रयोगशालामा 4,721 नमूनाको रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा 180 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म 15,964 जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। यसै गरी बागलुङ निस्तिखोला गाउँपालिका वडा नम्बर 3 निवासी 29 वर्षीय पुरूषको हिजो मृत्यु भएसँगै कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 35 पुगेको छ। उहाँ भारतबाट क्षयरोगको उपचार गराई फर्केपछि स्थानीय क्वारेन्टाइनमा बस्नु भएको थियो। देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा आज 29,215 जना रहेका छन् भने 9,118 जना विभिन्न आइसोलेसन सेन्टरहरूमा रही स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बन्द गरिएको सल्यान अस्पतालले पुनः सेवा सञ्चालन गरेको छ। असार 11 गतेदेखि बन्द रहेको अस्पतालका सम्पूर्ण सेवाहरू आजदेखि सञ्चालनमा आएको अस्पतालले जनाएको छ। असार 9 गते अस्पतालका एक स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि अस्पतालले आकस्मिक बाहेक अन्य सेवा बन्द गरेको थियो। सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि शुरू गरेको हवाई उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ। मातृ शिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ शुरू गरिएको कार्यक्रम अन्तर्गत हालसम्म 110 जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
दुर्गम क्षेत्रका महिला जसले लगातार 24 घण्टासम्म प्रसव पीड़ा भएर पनि बच्चा जन्माउन नसकेको, बच्चा जन्मिसकेपछि पनि सालनाल अड्किएर ज्यान जोखिममा परेको, अत्याधिक रक्तस्राव भएको, बच्चाको टाउको भन्दा अगाडि हात वा खुट्टा बाहिर आएको जस्ता समस्यालाई जोखिमको रूपमा राखेर राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरिँदै आएको छ। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि 2075 तयार गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत 2075 साल पुष महिनादेखि हालसम्म 110 जना महिलाको हेलिकप्टरबाट उद्धार गरिसकेको छ। सरकारले 34 हिमाली तथा उच्च पहाड़ी जिल्लालाई दुर्गम जिल्लाको रूपमा परिभाषित गरी कार्यक्रममा समेटेको छ। यस कार्यक्रम अन्तर्गत अघिल्लो आर्थिक वर्षमा 36 जना र यस आर्थिक वर्षमा 84 जना महिलाको उद्धार गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई प्रमुख अञ्जु ढुङ्गानाले जानकारी दिनुभयो।
कम्तीमा स्थानीय स्वास्थ्य संस्थामा गएर उसले पहिलो आफ्नो स्वास्थ्य बिन्दुमा उपचार गर्ने प्रयास गर्नु पर्यो र स्वास्थ्यमा एउटा रिफरल मेकानिजम हुन्छ नि, उसले त्यहाँ नसकेपछि उसले सिफारिस गर्ने प्रणालीभित्र पर्नुपर्ने र त्यसरी सिफारिस गरिएको नसकिएको व्यक्तिलाई चाहिँ हामीले चाहिँ उद्धार गर्छौँ र यसरी आजसम्म आइपुग्दाखेरि 110 जना महिलाहरूको चाहिँ हामीले उद्धार गरेका छौँ। 110 जना मध्ये लकडाउनमा मात्रै हामीले 20 जना महिलाहरूको उद्धार गर्यौँ। 34 जिल्लामा अब थपघट गर्दैछौँ हामीले। ताप्लेजुङदेखि दार्चुलासम्मका चाहिँ 30 जिल्लालाई पूर्ण रूपमा र 4 जिल्लालाई आंशिक जिल्लाको रूपमा चाहिँ राखेका छौँ। धेरै जसो चाहिँ रोडको पहुँच नपुगेका चाहिँ दुर्गम हिमाली तथा
राष्ट्रपति महिला उत्थान कार्यक्रमको खर्चको व्यवस्थापनका लागि सरकारले यस कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको र आगामी आर्थिक वर्षमा पनि 5 करोड़ बजेट विनियोजन गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले जनाएको छ। यस कार्यक्रमले नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गर्दै आएको छ। दलित विपन्न र पहुँचबाट टाढा रहेका गर्भवती तथा सुत्केरीलाई प्राथमिकता दिई यस कार्यक्रम अन्तर्गत उद्धार गरिएको पनि इकाईले जनाएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमले मातृ शिशु मृत्युदर कम गर्नुका साथै दुर्गम क्षेत्रका नागरिकमा अप्ठ्यारो पर्दा राज्य छ भन्ने विश्वास दिलाउन सफल भएको बताउनुहुन्छ राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई प्रमुख ढुङ्गाना।
दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीहरूको जीवन बचाउने कार्यक्रम यो चाहिँ नितान्त नवीन नौलो एउटा चाहिँ प्रयास हो। यसले मातृ मृत्यु दर र बाल मृत्यु दरलाई चाहिँ कम गर्न पनि योगदान पुर्याउँछ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाका लागि शुरू गरेको हवाई उद्धार कार्यक्रमले दुर्गम क्षेत्रका महिला र नवजात शिशुको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ। यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन उद्धार सँगसँगै आमा तथा बच्चाका लागि पोसिलो आहार, न्यानो लुगा लगायतका राहत सामग्रीहरू समेत उपलब्ध गराउने गरी कार्यविधिमा संशोधनको तयारी भइरहेको पनि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न भरे कसरी गर्नु।
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापन पछि पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत 6 महिनादेखि 5 वर्षसम्मका बाल बालिकालाई भिटामिन ए खुवाउने कार्य आजदेखि शुरू भएको छ। आज र भोलि देशभरका बाल बालिकालाई भिटामिन ए सँगै जुकाको औषधि र बाल भिटा पनि खुवाइने स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले COVID-19 कारण गत वैशाख 6 र 7 गते स्थगित कार्यक्रम पुनः सञ्चालन गरेको स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो। बाल बालिकामा हुन सक्ने स्वास्थ्य जटिलता र कुपोषणको जोखिम न्यूनीकरणका लागि 2053 सालबाट सरकारले निशुल्क भिटामिन ए खुवाउँदै आइरहेको छ। भिटामिन ए खुवाउने कार्यक्रममा 27,03,522 र जुकाको औषधि 23,93,152 बाल बालिका सहभागी हुनेछन्। यस्तै 15 बहु सूक्ष्म पोषण तत्वले बनेको बालभिटा 6 महिनादेखि 23 महिनाका बाल बालिकाहरूलाई खुवाइने गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सड़क विभागका तत्कालीन सुपरिन्टेण्डेण्ट इन्जिनियर चन्द्र नारायण यादव विरूद्ध करिब 2 करोड़ रूपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ। यादवले पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले उनी विरूद्ध 1,85,00,000 भन्दा बढ़ी बिगो कायम गरी आज विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार यादवले गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमती राधा कुमार यादव छोरी आँचल र छोरा आभूषण यादवको नाममा समेत घर जग्गा तथा शेयर खरिद गरेको पाइएकाले श्रीमती राधाकुमारी समेतलाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको छ। आजै अख्तियारले ललितपुरको कोन्जेसोम गाउँपालिका वडा नम्बर 5 विद्यालय भवन निर्माण गर्दा रकम हिनामिना गरेको आरोपमा 6 विरूद्ध जनही 15,57,000 भन्दा बढ़ीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। स्थानीय बालेश्वरी मावि ललितपुरको भवन निर्माण गर्दा पटक पटक रकम हिनामिना गरेको साथै गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरी भ्रष्टाचार जन्ने कार्य गरेको अभियोगमा अख्तियारले वडा अध्यक्ष कोन्जियो सोम गाउँपालिकाका प्राविधिकहरू इन्जिनियर शिरोमणि ढकाल र सब इन्जिनियर अशोक रोकाया भवन निर्माण उपभोक्ता समिति कोन्जियोसोम 5 भारदेव ललितपुरका अध्यक्ष मानबहादुर श्रेष्ठ सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानु मैया श्रेष्ठ विरूद्ध जनही 15,57,000 भन्दा बढ़ी बिगो कायम गरी आज विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताउनु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा आयोजित स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको 6 राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै मन्त्री ढकालले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मन्त्रालयले परिषदको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। सम्मेलनमा अमेरिका, बेलायत, स्विजरल्याण्ड, फिलिपिन्स, थाइल्याण्ड, बेल्जियम र जर्मनका स्वास्थ्य तथा जनसंख्या विज्ञहरू समेत गरी करिब 500 सहभागिता रहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुयानको परीक्षण गर्दा पाटपूर्जा मर्मत सम्हार एमआरओ नेपालमै व्यावसायिक रूपमा सञ्चालनका लागि छलफल शुरू गरेको छ। पर्यटन मन्त्री योगेश कुमार भट्टराई सहित मन्त्रालयका उच्च अधिकारी तथा वायुयान संचालक एवं विज्ञहरूसँग आज मन्त्रालयमा भएको छलफलमा एमआरओ सम्बन्धी संस्था स्थापनाको अवधारणा, मोडालिटी, लगानी लगायतका बारेमा राय सुझाव लिएको मन्त्रालयले जनाएको छ। त्यस अवसरमा पर्यटन मन्त्री भट्टराईले नेपालमा एमआरओ सम्बन्धी संस्था सञ्चालनका लागि व्यावसायिक र पूर्वाधारका हिसाबले उपयुक्त रहेको भन्नुहुँदै नेपाली पूँजी देशमै उपभोग गरी रोजगारी सिर्जनाका साथै उड्डयन क्षेत्रमा आत्मविश्वास बढ़ाउन पनि संस्थाको सान्दर्भिकता हुने बताउनुभयो। पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले सार्वजनिक निजी साझेदारी संस्थाका रूपमा एमआरओ सेवा सेवा सञ्चालन गर्न सकिने बताउनुभयो। छलफलमा विज्ञहरूले वायुयान मर्मतका लागि दक्ष जनशक्ति नेपालमै रहेको र पूर्वाधार पनि बनिरहेकाले यो सम्भावनाको व्यवसाय भएको धारणा राख्नुभयो। गुल्मीको इस्मा गाउँपालिकाका 150 घर परिवार पहिरोको उच्च जोखिममा रहेका छन्। पहिरोका कारण विस्थापित भएकाहरूको पनि अझै व्यवस्थापन हुन सकेको छैन। गुल्मीबाट संवाददाता टोपलाल अर्यालको रिपोर्ट।
मध्यरातमा पानी ठूलो परेपछि इस्मा गाउँपालिका एक हस्तीचौरकी कमला सारू निदाउनु भएको थिएन। कमलाले बोलाउँदा बोलाउँदै ठूलो आवाजमा पहिरो खस्यो। आँखा अगाडि नै गोठसँगै छोरा बुहारी र नाति बगे। केही छिनमै छोरा बुहारीको उद्धार भयो। 18 महिने नाति सिजन सारूको पहिरोमा फुरिएर ज्यान गयो।
भनेर बुहारी चिच्छ त्यहाँ राईले बोलाउन गए पोलतिर छोरा बुहारी आफै आएछन् र मेरो लुगा बुहारीलाई लगाइदिएको हेर्दैछ छोराले बाउको लुगा आफूले लगाए।
हस्तीचौरकै ईश्वरा खत्री 7 वर्षीय छोरी अपेक्षालाई अङ्गालोमा बेरेर पहिरोसँगै निकै तल पुग्नु भयो। बाँसको गाजमा ईश्वरा अड्किनु भयो। छोरी रोक्ने उपाय भएन, पहिरोले अपेक्षालाई बगरमा पुर्यायो। पहिरोमा ईश्वराको टाउको मात्रै बाहिर थियो, स्थानीयले सजिलै उद्धार गर्न सकेनन्, जसको कारण लामो समय पहिरोमै रहनुभयो। 19 गते अबेर मात्रै उहाँको उद्धार गरेको वडा सदस्य जङ्गबहादुर खत्री बताउनुहुन्छ।
दुई जग्गा पल्टाउँदाखेरि छोरीलाई नछोडी तिसरे बेर उनले त्यतिसम्म भन्न पाइन्। तिसरा जग्गामा छोप्छु भन्दाखेरि छोरीलाई उनी बाँसाको बुट्टामा ट्याक्कै हल्काको अडास लाग्न बित्तिकै उनी बाँच्न सफल भइन्।
पहिरोले हस्तीचौरमा घरघोट मात्रै बगेनन्, गाउँमा ओठ भिज्ने पानी समेत पाइँदैन। सयौं घरले पिउँदै आएका खाने मूलहरू पहिरोले सखामै पार्यो। पहिरो आउँदा भागेर ज्यान जोगाउने सड़क छैन। नजिक नजिकमै थुप्रै पहिरा छन्। जमिन चर्केकाले फेरि बग्ने र खस्ने सम्भावना उत्तिकै छ। घाँसबास र कबासको अवस्था अन्यलमा परिरहेको छ। स्थानीय प्रकाश सारू
अवश्य हाम्रो भनेको पहिले घाँसबास कबास त्यही नै हो हामीलाई अहिलेको भनेको यही छ।
अहिले विस्थापित परिवारलाई हिमालय माध्यमिक विद्यालयमा व्यवस्थापन गरिरहेको छ, तर त्यो भने पर्याप्त छैन। भिरालो ठाउँ र विद्यालयमा क्वारेन्टाइन भएकाले अस्थायी आवासको लागि गाउँपालिकाले उचित स्थान को खोजी गरिरहेको गाउँपालिका प्रमुख लक्ष्मण विष्टको भनाइ छ।
दुई तीन महिने चाहिँ यहाँ उहाँहरूको चाहिँ व्यवस्थापन गर्नुपर्ने चाहिँ स्थिति देखा परेको छ। सम्भवतः यो ठाउँको खोजी पनि हुँदैछ। अहिले विद्यालय चाहिँ बन्द भएको हुनाले अब कसरी राख्ने भनेर हामी चाहिँ सोच बनाइरहेका छौँ।
गाउँपालिकाले अहिलेसम्म भौतिक क्षतिको तथ्याङ्क निकाल्न सकेको छैन। विस्थापित परिवारले राहत तथा पुनर्स्थापनाको योजना पनि बनाउन सकेको छैन। टोपलाल अर्याल, रेडियो नेपाल, गुल्मी।
कालीकोटको तिलागुफा नगरपालिका 5 खल्ला गाउँका 24 घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। निरन्तर पानी पर्न थालेपछि गाउँमाथिबाट पहिरो खस्न थालेकाले गाउँ नै जोखिममा परेको किर्डाक कालीकोटका शैक्षिक अधिकृत धनीराम नेउपानेले बताउनुभयो। पहिरोले गर्दा गाउँमा लगाएको बाली नाली नष्ट भएको र अहिले गाउँलेलाई सुरक्षित स्थानमा सारिएको स्थानीयवासी दिनेश चदाराले बताउनुभयो। बाजुरा जिल्लाको बुढीगंगा नदीमा डुबेर बुढीगंगा नगरपालिका वडा नम्बर 2 ताप्राका 15 वर्षीय प्रताप थापा बेपत्ता भएका छन्। उनी बुढीगंगा नदीको द्वारी खोलामा डुबेर बेपत्ता भएको भन्ने प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले बताउनुभयो। प्रहरीका अनुसार बेपत्ताको खोजी कार्य जारी छ। अस्ट्रेलियाको मेलबर्नमा कोविड 19का घटनाहरूमा उल्लेखनीय वृद्धि आएपछि सरकारले मुलुकका घना जनसंख्या भएका 2 राज्य भिक्टोरिया र न्यू साउथ वेल्स बीचका सीमा नाकाहरू बन्द गरेको छ। भिक्टोरियाको राजधानी शहर मेलबर्नमा विगत 2 हप्तामा 95% नयाँ संक्रमण दर थपिएपछि यस्तो निर्णय लिइएको हो। अन्य राज्यहरूमा कड़ा लकडाउन लागू गरेका बेला पनि ती 2 राज्यको सीमा खुलै राखिएको थियो। भिक्टोरिया राज्यमा आज मात्र 127 नयाँ संक्रमित थपिएका र यो महामारी शुरू भए यताकै सबभन्दा ठूलो संख्या हो। समग्र अस्ट्रेलिया अहिलेसम्म 8,500 भन्दा बढ़ी कोरोना संक्रमित पुष्टि भएकोमा 105 जनाको संक्रमणका कारण मृत्यु भएको छ। बेलायतले मानव अधिकारको उल्लंघन गर्ने विश्वभरिका दर्जनौं व्यक्ति विरूद्ध नाकाबन्दी लगाउने भएको छ। विदेश मन्त्री डोमिनिक रावले बेलायतले युरोपेली संघबाट बाहिरिएपछिको पहिलो नाकाबन्दी घोषणा गर्दै यस्तो कदम उठाएको बताउनुभयो। यसअघि बेलायतले कोही व्यक्ति वा संस्था विरूद्ध नाकाबन्दी लगाउनु परे अरू राष्ट्रहरूसँग मिलेर सामूहिक रूपमा लगाउने गरे पनि यसपटक भने बेलायत एक्लैले यस्तो नाकाबन्दी लगाउन लागेको हो। पहिलो चरणमा त्यस्ता व्यक्तिहरूको बेलायतमा रहेको सम्पत्ति रोक्का गरिनेछ। भारतमा गत 24 घण्टामा 24,000 भन्दा बढी कोरोनाका बिरामी फेला परेपछि भारतको कोरोना संक्रमण संख्याले रूसको संख्यालाई उछिनेको छ। संक्रमणको संख्या 7,12,000 नागरिकसँगै भारत अहिले कोरोनाबाट प्रभावित भएको देशको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ। यसैबीच विश्वभर कोरोना संक्रमणको संख्या यो समाचार तयार पार्दासम्म 1,16,21,000 भन्दा बढ़ी रहेको छ। विश्वमा सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा संक्रमितको संख्या 1,32,600 भन्दा बढ़ी रहेको छ। यसै गरी ब्राजिलमा कोरोना संक्रमितको संख्या 16,00,000 नागेको छ। विश्वमा दोस्रो ठूलो कोरोना संक्रमित रहेको ब्राजिलमा 64,900 भन्दा बढ़ी कोरोना संक्रमितहरूको मृत्यु भइसकेको छ। अब आर्थिक समाचार।
नेपाली धितोपत्र बजारको शेयर कारोबार मापक निप्से परिसूचक सोमबार दोहोरो अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार निप्से परिसूचक 33.27 बिन्दुले बढ़ेर 1,298.73 बिन्दुमा पुगेको छ। स्टकमा सोमबार कुल 176 कम्पनीका 27,31,498 किता शेयरहरू 92,78,41,329 रूपियाँमा कारोबार भए। सोमबार कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। नेपाल व्यवस्थापन संघले कोरोना महामारीका अर्थतन्त्रमा परेको समस्या समाधान गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। बैंकले जारी गर्ने मौद्रिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यक्रममा सहयोग पुर्याउने उद्देश्यले अनलाइन मार्फत आयोजित मौद्रिक नीति सम्बन्धी विभिन्न कार्यक्रमहरूको सुझाव सहितको प्रतिवेदन सोमबार गवर्नर महाप्रसाद अधिकारीलाई हस्तान्तरण गर्दै संघले त्यस्तो सुझाव दिएको संघका सभापति तथा राष्ट्रिय वाणिज्य बैंक प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिनुभयो। प्रतिवेदनमा वर्तमान अवस्थामा निजी क्षेत्रसँगै बैंक तथा वित्तीय संस्थाले भोगिरहेको समस्या त्यसको कार्यान्वयन पक्ष र चुनौतीलाई समेत समावेश गरिएको श्रेष्ठले जानकारी दिनुभयो। प्रतिवेदन ग्रहण गर्दै नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले संघले उपलब्ध गराएका सुझावलाई आगामी मौद्रिक नीतिमा सम्भव भएसम्म समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अस्ट्रेलियामा रहेका नेपालीले आफूले कमाएको पैसा सहज रूपमा आफ्ना आफन्त समक्ष पठाउन सक्ने भएका छन्। सनराइज बैंक र अस्ट्रेलियामा रहेको व्हाइट एभरेस्टद्वारा संचालित रोयल रेमिट बीच विप्रेषण पठाउने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। विद्युतीय प्रणाली मार्फत विप्रेषण उपलब्ध गराउने सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको सनराइज बैंकले जनाएको छ। सम्झौता अनुसार अस्ट्रेलियामा रहेका नेपालीले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरूलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ। रोयल रेमिट नेपाल मार्फत अस्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनटमै सनराइज बैंकका देशभरका 130 शाखा तथा बैंकका देशभरि छरिएका 10,000 भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुक्तानी लिन सकिने व्यवस्था भएको छ। झापाका होटल व्यवसायीले सामाजिक दूरी कायम गरी सुरक्षित रूपमा होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। सोमबार बिर्ता मोडमा भएको बेलामा लकडाउनका कारण व्यवसाय धरापमा परेको भन्दै व्यवसायीहरूले मापदण्ड पूरा गरेर होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन्। लामो समयदेखि होटल व्यवसाय बन्द हुँदा व्यवसायीहरू आर्थिक संकटमा परेकोले व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको भन्दै उनीहरूले लकडाउन अवधिको घरको भाडामा 50% बिजुली पानी टेलिफोन इन्टरनेट महसुलमा विशेष छूट एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजस्व मिना तथा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण र किस्ता तिर्ने समय 2 वर्ष थप गरी ब्याजमा सहुलियत गरी सावामा गाभी दिन समेत आग्रह गरेका छन्।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बम्बाट।
राष्ट्रिय खेलकुद परिषद राखेपको कार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाल नियुक्त हुनुभएको छ। युवा तथा खेलकुद मन्त्रालयले सोमबार ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो। असार 21 गतिको मन्त्री स्तरीय निर्णय अनुसार ढकाललाई सदस्य सचिवको जिम्मेवारी दिएको हो। ढकाल मन्त्रालयको खेलकुद विभाग महाशाखा प्रमुखको जिम्मेवारीमा रहनु भएको थियो। राष्ट्रिय खेलकुद विकास ऐन 2077 दफा 17 बथवा 12 बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लागि राखेपको सदस्य सचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। मन्त्रालयले ऐन कार्यान्वयनको शुरूआत गरेको छ। नयाँ खेलकुद विकास ऐन गत बिहबारबाट लागू भएसँगै राखेपको सदस्य सचिव पद रिक्त रहेको छ। खेलकुद विकास ऐन 2048 निष्क्रिय भएसँगै राखेपका सदस्य सचिव रमेश सिरवाल, राखेपा उपाध्यक्ष पीताम्बर तिमुनसेना सहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो, जसको कारण नयाँ सदस्य सचिव नियुक्त नभएसम्मका लागि ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो। काठमाडौँ महानगरपालिकाले काठमाडौँ जिल्ला ए डिभिजन क्लबलाई सहयोग रकम हस्तान्तर गरेको छ। महानगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौँका 6 ए डिभिजन क्लबलाई प्रति क्लब 10,00,000 दरले 60,00,000 रुपियाँ सहयोग रकम हस्तान्तरण गरेको हो। क्लबका अध्यक्ष तथा प्रतिनिधिलाई काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर साक्य, उपमेयर हरिप्रभा खड्की श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत एक नारायण अर्याल, एन्फा अध्यक्ष कर्मासिंह शेर्पा लगायतले चेक हस्तान्तरण गर्नुभयो। महानगरले गत वर्षदेखि यो कार्यको थालनी गरेको थियो। मसिन्द्र क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, न्युरो टिम एनआरटी र सरस्वती क्लब महानगरबाट सहयोग रकम पाउने ए डिभिजन क्लब हुन्। सरस्वती यसपटक बी डिभिजनमा घटुवा भएको छ। महानगरका मेयर विद्यासुन्दर साकेले अघिल्लो वर्ष नै हुनुपर्ने कार्यक्रम केही ढिला हुन पुगेको बताउँदै अर्को वर्ष नियमित समयमै रकम हस्तान्तरण गरिने बताउनुभयो। एन्फा अध्यक्ष कर्माचिरिङ शेर्पाले यस्ता किसिमको निरन्तर सहयोगले क्लबलाई फाइदा हुने बताउनुभयो। आईएसकेयु इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनशिप 2020 नेपाल तेस्रो स्थानमा खुम्चेको छ। नेपाल 6 स्वर्ण, 6 रजत र 6 काँस्य सहित तेस्रो स्थानमा खुम्चिएको राखेपका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। 11 स्वर्ण, 11 रजत र 25 काँस्यका साथ भारत पहिलो तथा 10 स्वर्ण, 5 रजत र 7 काँस्यका साथ इरान दोस्रो भयो। इन्टरनेशनल सोतोकान क्रान्ति युनाइटेड र इन्स्टिच्युट अफ सोतोकान क्रान्ति युनाइटेडको संयुक्त आयोजनामा भएको च्याम्पियनशिपको अन्तिम दिन नेपालले थप 1 स्वर्ण, 2 रजत र 1 काँस्य जोड्न सफल भयो।
अब मौसम। देशभर सामान्य बदलिरही। प्रदेश 1 बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश 5 सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति देशभर सामान्य बदलिरही, धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा प्रदेश नम्बर 1 गण्डकी प्रदेश, प्रदेश नम्बर 5 र सुदूरपश्चिम प्रदेशका 1 वा 2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। नेकपा स्थायी कमिटि बैठक पुनः बुधबारसम्म स्थगित, विवाद मिलाउन अध्यक्ष द्वैबीच छलफल जारी। घर बाहिर निस्किँदा अनिवार्य रूपमा मास्क लगाउन सर्वसाधारणमा गृह मन्त्रालयको आग्रह। मास्क नलगाई बाहिर निस्किनेलाई प्रहरीले पक्राउ गर्न सक्ने। आज थप 264 जना कोरोना भाइरस संक्रमण मुक्त, निको भई घर फर्किनेको संख्या 6,811। देशभरका 6 महिनादेखि 5 वर्ष मुनिका बाल बालिकालाई भिटामिन ए खुवाउन शुरू। र भारतमा कोरोना संक्रमितको संख्या 7 लाख नाग्यो। भारत सबैभन्दा बढ़ी कोरोना संक्रमित मुलुक मध्ये तेस्रो स्थानमा। हौस् त, राति 9 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 10 बजे हिन्दीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।